साझा मंच।
नमस्कार, रेडियो कार्यक्रम साझा मञ्चमा स्वागत छ, म शिवराज भट्ट। अन्तर्राष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजको पहिलो भेला तथा अधिवेशन धनगढीमा सम्पन्न भएको छ। पहिलो दिन उद्घाटन र दोस्रो दिन सुदूरपश्चिम क्षेत्रका 7 क्षेत्रका कार्यपत्र प्रस्तुत गरिएका छन्। सुदूरपश्चिमको विकास र चुनौती, यस क्षेत्रको शिक्षामा लगानी, यस क्षेत्रको आर्थिक विकासका सम्भावना र स्वास्थ्यको अवस्था सुधारका बारेमा गहन छलफल भएको छ। विश्वभरिका झण्डै 35 देशमा रहेका सुदूरपश्चिमेली नेपालीहरूले आफ्नो जन्मभूमिका लागि के गर्न सक्छन्, आजको साझा मञ्चमा हामी यसै विषयमा चर्चा गर्छौ। आजको बहसमा सहभागी हुनुहुन्छ अन्तर्राष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजका नवनिर्वाचित अध्यक्ष धनबहादुर बलायर सहित 15 कार्य समिति र अन्य विदेशमा रहेका सुदूरपश्चिमेलीहरू आज हाम्रो एफएमको परिसरमा आउनु भएको छ। सुदूरपश्चिमेली समाजको यो भेला, यो अधिवेशन किन भएको हो, हामी के गर्न चाहन्छौ भन्ने विषयमा थोरै जानकारी राखिदिनका लागि योभन्दा अगाडिका संयोजक हुनुहुन्छ र अहिले सल्लाहकार संयोजक भनेर उहाँ चयन हुनुभएको छ, भरत नेगी हुनुहुन्छ, कञ्चनपुरबाट उहाँ हुनुहुन्छ, जापानमा कार्यरत हुनुहुन्छ। म उहाँ कहाँ आउन चाहन्छु, खास गरी यो भेला र अधिवेशन हामीले किन गर्यौं, यसको उद्देश्य के हो?
एक वर्षदेखि यो तदर्थ समिति थियो, तदर्थ समितिले चाहिँ भेलाको लागि तयारी गरेको थियो। यसबाट चाहिँ एउटा सक्रिय कार्य समिति चयन गर्ने मुख्य उद्देश्य थियो। त्यसको साथसाथै यसले चाहिँ सुदूरपश्चिममा के गर्न सकिन्छ भन्ने जुन चाहिँ हिजो कार्यपत्रहरू प्रस्तुत भयो त्यसले चाहिँ हामीलाई एउटा गाइड दिएको छ, जसले गर्दा हामी भविष्यमा आफ्नो कार्यहरूलाई चाहिँ एउटा मार्ग दिन सकिने हो।
2 एउटा बसाइ पनि भएको छ, के चाहिँ गर्छौँ हामी, हामीलाई आफ्नो मातृभूमिको माया यसरी लाग्छ, हामी यो गर्छौँ, के चाहिँ छलफल भयो के भने विभिन्न देशमा भएकाहरूले?
मुख्य 4 कुराहरू चाहिँ फोकस हो। एउटा चाहिँ शिक्षा भयो, स्वास्थ्य, त्यस्तै हाम्रो पर्यटन र संस्कृतिहरू मुख्य चाहिँ फोकस गरेका छौँ। शिक्षामा चाहिँ अब अहिलेको स्थिति हेर्दाखेरि सुदूरपश्चिममा धेरै नै अब यो लिटरेसी रेट सबैभन्दा कम छ। यसमा चाहिँ हामीले अब स्कलरसिपका कुराहरू भयो, यी कुराहरूमा चाहिँ हामीले सोचेका छौँ। त्यस्तै स्वास्थ्य क्षेत्रमा पनि हामी लगत्तै अब केही अब स्वास्थ्य शिविरहरू गर्ने, त्यो लगत्तै अब हामी सायद अब दीर्घकालीन केही योजनाहरू बनाउनेछौँ।
हस्, नवनिर्वाचित कार्य समितिका अध्यक्षज्यू हुनुहुन्छ धनबहादुर बलायजू, कहाँ आउँछु, यो समितिले चयन भइसकेपछि अब के चाहिँ गर्छ, खास गरी सुदूरपश्चिमका लागि के योजना बनाएका छौँ?
मेरो परिचय दिँदाखेरि धनबहादुर बलायर, घर चाहिँ मेरो शिखर नगरपालिका वडा नम्बर 8 गोपघाट डुटी, र हाल चाहिँ म कतारमा एउटा व्यवसायिक रूपमा कार्य गर्दैछु। विगत 11 खाडीको मुलुकमा कार्य गर्दै गर्दै आइरहेको छु र अहिले हामीहरूको यो अन्तर्राष्ट्रिय सुदूरपश्चिमेली समाजको एउटा छाता संगठनको जुन यो कार्य हामीले विगत 2016 हामीले सुरुवात गरेका थियौँ र यसको पूर्ण रूप भनेपछि हिजो हामीहरूको यो वन सत्रले अहिले नयाँ कार्य समिति चयन गरेर पूर्ण रूप दिएको छ। हामीहरूले यो अन्तर्राष्ट्रिय सुदूरपश्चिमेली समाजको गठन किन गरेको भन्दाखेरि, सुदूरपश्चिम सेवा समाज विभिन्न देशमा गठन भएकै छन्। प्रत्येक देशले आफ्नो आफ्नो तर्फबाट सहयोग गरिरहेको छ र विभिन्न क्षेत्रमा भनेपछि देवी प्रकोप, बाढी पीडित, यस्तो शैक्षिक सम्बन्धीमा, स्वास्थ्य सम्बन्धीमा विपत्ति परेकाहरूलाई सहयोग गरेको छ। एकमुष्ट भएर हामीहरूले के गर्न सक्छौ कि भनेर एउटा भिजन लिएर हामीहरू भनेपछि यो अन्तर्राष्ट्रिय नेपाली सुदूरपश्चिम समाजको गठन गरेका छौँ र यसको मेन उद्देश्य भन्दाखेरि हामीहरूले सबैभन्दा फर्स्ट अघि नै हाम्रो तदर्थ समिति संयोजक र अहिलेका सल्लाहकार संयोजक भरत नेगीजीले भनिसक्नु भयो, हामीहरूले आगामी दिनहरूमा गर्ने सबैभन्दा मेन फोकस हामीले गरेको भनेपछि शैक्षिक क्षेत्रमा हो। जुन एजुकेसनल क्वालिटी जुन हामीले अहिलेसम्म नेपालको नै भनौँ, झन् त हाम्रो सुदूरपश्चिममा नि अलिकति पिछडिएको छ र एउटा जेनदार विद्यार्थीले पनि आर्थिक अभावले गर्दा पढ्नु नपाएको कारणले गर्दा हामीहरूले भनेपछि एउटा कार्य योजना ल्याएका छौँ र यो नयाँ कार्य समितिले पनि त्यो शैक्षिक सत्रमा भनेपछि हामीहरूको नयाँ कार्य योजनालाई सहयोग पुर्याउनेछ भन्ने म आशा राख्दछु। अप्रेल 2018 भन्दा पहिले नै हामीहरूको यो 9 जिल्लामा स्वास्थ्य शिविर, स्वास्थ्य मन्त्रालयदेखि लिएर क्षेत्रीय स्वास्थ्य कार्यालयहरूसँग हामीहरूले समन्वय गरेर स्वास्थ्य सम्बन्धी भनेपछि हामीले सरकारवालाहरूसँग समन्वय गरे भनेपछि एउटा जन चेतनामूलक कार्यक्रम पनि ल्याउनेछु।
तपाईँ त कतारमा काम गर्नुहुन्छ, त्यताको आर्थिक समृद्धि कसरी त्यस्तो भयो र त्यस्तै गर्नका लागि हाम्रो नेपालमा के चाहिँ गर्नुपर्छ जस्तो लाग्छ?
स्किल भएर पनि हामीले युटिलाइज गर्ने ठाउँ नपाएर मात्रै हामीहरू विदेशिएका हौँ। चाहना हुँदै हुँदै पनि एउटा प्लेस हामीहरूको नेपालमै नै भइदियो भनेपछि हामीले यसलाई युटिलाइज गर्न सक्थ्यौँ होला। खाडी मुलुकमा अब जस्तो मैले देखेको छु, कतारको आफ्नो नियम कानुनहरू छ, उहाँको रिसोर्सेस सोर्सेस आफ्नो ठाउँमा छ, तर उहाँको जुन एउटा नियम छ त्यो नियम प्रक्रियाहरूले एउटा स्ट्रङ बाटो बनाएको छ कि देशलाई भनेपछि इकोनोमिक कन्डिसनमा अगाडि बढाउनुको लागि. आजभन्दा पहिले हेर्दाखेरि लगभग तपाईँको 50 वर्ष पहिले हेर्दाखेरि कतार भनेको केही पनि थिएन. हामीले कतार हेर्दाखेरि भनेपछि तपाईँको चितवनभन्दा पनि सानो, लगभग तपाईँको 165 किलोमिटरको भने स्क्वायरमा भनेपछि तपाईँको कतारको क्षेत्रफल. नेपाल त्यत्रो ठुलो छ, नेपालसँग पनि हामी जलस्रोतको सम्भावनाहरू छ, त्यसलाई कार्य कसले गरिदिने त? राजनीतिक पार्टीहरूसँग हामीले कतिचोटि भनेपछि तपाईँको भनेपछि एउटा आश लिएर मात्रै अगाडि बढ्ने मेन कुरा भनेपछि हामीले लिडरसिप नपाएको, लिडरसिप राम्रो नै मान्छे भइदिएको भए नराम्रो भनेपछि पटक्कै पटक हामीले भनेपछि 2046 तपाईँको भनेपछि अहिलेसम्म धेरै कुराहरू भोगिसकेको छ. तर एउटा नेतृत्वको कमी छ, सबैले भनेपछि कुर्सीको लागि मात्र बस्न थाल्यो भनेपछि देशको विकास हुँदैन. देशको विकासको लागि एउटा दीर्घकालीन योजना हुन चाहिन्छ र त्यसको लागि पनि सबैभन्दा पहिले त भ्रष्टाचार रहित सिस्टम हुनु पर्यो. मान्छेले आफैले सोच्यो भनेपछि मैले भ्रष्टाचार गर्नु पर्दैन, एउटा आर्थिक स्थिति देशको राम्रो बनाउनु छ भनेपछि सक्षम हुनुको लागि नेपाल म्याक्सिमम 5-10 इयर्स लाग्छ.
हस् छेउमै हुनुहुन्छ, वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ, युएमा कार्यरत लोकेन्द्र बहादुर बमजी हुनुहुन्छ, बझाङ उहाँको घर हो.
मेरो जन्मथलो चाहिँ बझाङ हो, बझाङ सुबेडा वार्ड नम्बर 4, अहिले जयपृथ्वी नगरपालिका 14, र कर्मथलो काठमाडौँ हुँदै अहिले चाहिँ म युएमा छु र युएमा म नितान्त व्यवसायी रूपमा चाहिँ काम गरिरहेको छु. म 4 वर्षदेखि त्यहाँ व्यवसाय चलाइरहेको छु. त्यहाँको विकास, त्यहाँको बिजनेस र यहाँको विकास र यहाँको बिजनेससँग के फरक छ? म थोरै त्यहाँतिर फर्केँ किनकि यो आम सुदूरपश्चिममा अहिले सुनिराख्नु भएको छ यो दिनेश एफएम, उहाँहरूलाई पनि यो एउटा कौतूहलको विषय हुनसक्छ. जति विज्ञहरू आएका थिए हिजो र अस्ति 2 दिनको हाम्रो कार्यक्रममा र उहाँहरूले विभिन्न गहन किसिमको छलफल गरे र कुरा आइरहेको छ लगानीका कुराहरू आए. एउटा पिपिएस सिस्टम हामीले काम गर्न सक्छौँ, पब्लिक पार्टनरसिप सिस्टम, किन भन्दाखेरि हामीले एउटा अभियान दिन सक्छौँ कि यदि यहाँको स्थानीय गभर्मेन्टले भोलि ग्यारेन्टीका कुराहरू गर्छन् भन्यो भने हामीले एक देशबाट त्यहाँ भएका केही साथीहरूले चाहिँ 20,000 हुन्छ कि 50,000 हुन्छ कि 1-1 लाख हुन्छ, किन भन्दा हामीसँग ठुलो मास छ, ठुलो जमात छ, भोलि त्यो सिस्टमले करोडौँ रुपियाँहरू हामी पिपिएस सिस्टमद्वारा, पब्लिक पार्टनरसिप सिस्टमद्वारा चाहिँ हामी ल्याउन सक्छौँ. एकजना व्यक्ति मात्र आउँदैन, अब हामीसँग एकले समाजले एक किसिमको मास बनाइसकेको छ, त्यो हामीले चिनारी छ. तर यहाँको स्थानीय यहाँको गभर्मेन्टले चाहिँ के गर्नु पर्यो, त्यो ठाउँ देखाउनु पर्यो. ल हामी हाइड्रो पावर खोल्छौँ, ल के छ सुदूरपश्चिम अन्तर्राष्ट्रिय समाजले केही गर्नेवाला छ यसमा भन्यो भने हामीले त्यो पिपिएस सिस्टम हामी लागू गर्न सक्छौँ. एउटा त्यो सम्भावना चाहिँ देखिरहेको छु अहिले हो. त्यो चाहिँ विज्ञहरूले हामीसँग त्योसँग चाहिँ आस गरोस् र स्थानीय निकाय त्यो पनि आस गरोस्. र अर्को कुरा के छ भने त्यहाँको र यहाँको डिप्लोम हुनाको कुराहरूमा यो कुरा गर्दाखेरि के छ, एउटा सिस्टमको कुराहरू छ. त्यहाँको बिजनेसमा हर बिजनेस, एउटै बिजनेस होइन कि, हरेक बिजनेसमा के हुन्छ भन्दाखेरि जब दर्तामा जान्छ, एउटा फर्म दर्तामा जान्छ भने आइदर त्यो जुनसुकै होस्, या रेस्टुरेन्ट किन्नुहोस्, या त्यो हस्पिटल किन्नुहोस्, या यस्तै एफएम अथवा त्यहाँ पनि टेलिभिजन किन्नुहोस्, तर त्यसको विज्ञ व्यक्ति चाहिँ त्यसको म्यानेजर अथवा त्यसको म्यानेजिङ डाइरेक्टर अनिवार्य हुनुपर्छ. यदि त्यो फर्म रजिस्टर गर्ने व्यक्ति त्यसको नाममा चाहिँ यदि त्यो लिनु छ भन्यो भने उसको नाम ऊ ओनर बन्न सक्छ, ऊ चाहिँ त्यो बिजनेसको चाहिँ मालिक बन्न सक्छ. तर त्यहाँ चाहिँ उसले जबसम्म उसले एउटा विज्ञ व्यक्तिलाई नियुक्त गर्दैन, उसको सेलरी नियुक्त गर्दैन, तबसम्म चाहिँ उसले चाहिँ त्यो फर्म रजिस्टर हुँदैन. हिजो मैले पनि यही ठाउँमा बसेर चाहिँ बिजनेस गरेर गएको मान्छे हो. मैले कतिखेर कम्पनी खोले, कतिखेर रेस्टुरेन्ट खोल्छ भन्ने कुरा थाहा हुँदैन.
तपाईँले काठमाडौँमा अथवा नेपालमा बिजनेस गरेर छोडेर फेरि त्यहाँ जानुभएको, के चाहिँ डिफरेन्स छ, कति सजिलो त्यहाँ छ र कति अप्ठ्यारो नेपालमा छ?
हो, म यही सेयर गर्न गइरहेको छु. मैले काठमाडौँ जब मैले मसँग रेस्टुरेन्टमा मसँग ट्याक्सीहरू थिए, 2 ट्याक्सी थिए, 4 रेस्टुरेन्ट पनि खोले काठमाडौँमा, त्यो बिजनेस थियो. मैले कुन दिन रेस्टुरेन्ट खोले र कुन दिन बन्द गरेँ भन्ने कुरा सायदै न त्यो टोलमा थियो होला डाटा, न त्यहाँ स्थानीय निकायमा थियो होला, न गभर्मेन्टमा थियो होला. खोले बन्द गरे त्यो कुनै डाटा थिएन. जब त्यही अनुभव मैले सेयर गर्न चाहन्छु, जब मैले युएमा बिजनेस गरेँ, युए मेरो कम्पनी खोल्नलाई मलाई 7 महिना लागेको थियो र म ट्राभल एन्ड टुरिज्मको मान्छे, अहिले ट्राभल टुरिज्म मसँग चलिरहेको छ. मैले ट्राभलमा त्यहाँ गएँ, गइसकेपछि जब कम्पनी रजिस्टरमा गएँ, गइसकेपछि मलाई 3 महिनासम्म त मलाई म्यानेजरको पोस्ट दिन गाह्रो मान्यो. किन? उसले के भन्यो भने डिग्रीको सर्टिफिकेट चाहिन्छ र डिग्रीको सर्टिफिकेट लिएर गएँ. गइसकेपछिको स्थिति के आयो भन्दाखेरि उसले त्यसपछि गएर ट्राभल टुरिज्मको सर्टिफिकेट चाहियो भन्यो. यति अप्ठ्यारो पऱ्यो. मैले त्यसपछि नेपालबाट पनि पहिलाका व्यापार व्यवसाय गरेका ती सबै ल्याएँ अनि त्यहाँ मैले पहिला काम गरेको सबै गरेँ र एउटा ट्राभल टुरिज्म दर्ता गर्नलाई 5 वर्ष ट्राभल टुरिज्ममा काम गरेको चाहियो र डिग्रीको सर्टिफिकेट चाहियो. त्यो बेकर चाहिँ थिएन र मैले त्यो सबै कम्प्लिट गरेर लास्टमा आफै म्यानेजर पनि भए र आफै ओनर पनि भए. मैले
त्यहाँको व्यापार व्यवसाय सुरु गर्नका लागि विशेषज्ञता चाहियो
अनिवार्य.
त्यहाँको सरकारले
त्यो बेकर, त्यति मात्र होइन, तपाईँको विशेषज्ञ भनेर चाहिँ जब आउँछ त्यो सर्टिफिकेटहरू, तपाईँ कुन देशको त्यहाँको चाहिँ सर्टिफाई भएको चाहियो, त्यसपछि त्यो देशको सर्टिफाई भएको चाहियो, त्यति मात्र होइन, तपाईँ डकुमेन्ट टेस्ट गर्नुहुन्छ, गरिसकेपछि तपाईँ स्थलगत भिजिट गर्छ, तपाईँको हर चिजको, एक चिज होइन, सानो किराना पसल किन्नुहोस् या रेस्टुरेन्ट किन्नुहोस्, स्थलगत भिजिट गर्छ. भिजिट गरिसकेपछि के गर्छ, त्यो व्यक्ति सम्बन्धित व्यक्तिले लास्टको दिनमा जब उसले रजिस्टर भएको उसलाई प्रमाण पाउँछ नि त्यो दिन गएर फेरि उसँग इन्टरभ्यू लिन्छ, प्रत्यक्ष इन्टरभ्यू लिन्छ, त्यहाँको विज्ञ व्यक्तिले फेरि प्रत्यक्ष, त्यहाँको जो म्यानेजर हो अथवा त्यो बिचको विज्ञ व्यक्ति हो त्यसले चाहिँ इन्टरभ्यू लिन्छ। अब यहाँ के छ, त्यतिसम्म चाहिँ क्राइटेरिया गरेर चाहिँ कम्पनी खोलिन्छ, त्यो खुलेपछि 100% विज्ञले खोलेको त 99% प्रोफिट जाने सम्भावना बढी हुन्छ। यहाँ विज्ञ पेकर चाहिँ कम्पनीहरू खुल्छन्, रजिस्टर हुन्छन्, सो कारणले पनि यहाँको बिजनेसमा चाहिँ असर परिरहेको छ।
हस् धेरै धेरै धन्यवाद, म फेरि तपाईँहरूमै आउँछु।
हजुर नमस्कार, म सर्वज्ञ वाग्ले, मेरो घर पुनर्वास गगाउँ, म अमेरिका बस्छु।
अमेरिकामा के गर्नुहुन्छ तपाईँले? अमेरिकामा गर्ने काम यहाँ गर्नु कतिको अप्ठ्यारो छ, अथवा अमेरिकामा बसेर यहाँको कुनै क्षेत्रमा लगानी गर्छु, यहाँ कुनै क्षेत्रमा रोजगारमूलक काम गर्छु, के त्यस्तो सोच बनाउनु भएको छ?
अहिले भर्खर वरिष्ठ उपाध्यक्षले भन्नुभयो, त्यसरी नै हामीले एउटा सर्वे खोल्न पनि, त्यो सर्वेमा हामीले 5-7 महिना ट्रेनिङ गरेर काम गरेर उसलाई विश्वास भएपछि यो ठाउँमा खोल्छु भनेपछि नि उनीहरूले हेर्छ, हेरेपछि अनि बल्ल दिन्छ, बल्ल हाम्रो पैसा हामी उनीहरूले स्वीकृत गराउँछ। तर एउटा पनि हामीले कुनै पनि एउटा बिजनेस सुरु गऱ्यौँ भने त्यसपछि उनीहरूले हामीलाई क्रेडिट दिन्छ, अर्को ठाउँ खोल्न पनि पोइन्ट दिन्छ उसले, त्यो पोइन्ट दिँदाखेरि पनि त्यहाँ खुल्छ कि खुल्दैन, हाम्रो यो लगान चाहिँ डुब्छ कि डुब्दैन, चाहे 7-11 लिनुहोस् चाहे जे लिनुहोस्, कुनै उनीहरूको अब जहाँ पाए त्यहाँ खोल्न पाइँदैन, निश्चित ठाउँ हुन्छ, रेसिडेन्स एरिया छुट्टै हुन्छ, बिजनेस एरिया छुट्टै हुन्छ, त्यहाँका बिजनेसहरू हामीले यहाँ खोल्न पर्दाखेरि अब त्यहाँको त्यो चाहिँ तिनै बिजनेसहरू यहाँ चल्छ कि चल्दैन भनेर भन्नलाई, अवश्य पनि नयाँ नयाँ बिजनेसहरू यहाँ चल्न सक्छ, धेरै सम्भावनाहरू छ। अहिले त नयाँ नयाँ जेनेरेसनहरू छन्, उनीहरूले सबै कुरा देखिरहेको हुन्छन्, अहिले अनलाइनमा ट्विटरमा हरेक उसबाट देखिरहेको हुन्छन्, चल्न सक्छ।
सर्वज्ञजी, जसरी तपाईँ हामीलाई राम्ररी थाहा छ, गुणस्तरीय स्वास्थ्य सेवा अथवा गुणस्तरीय अस्पताल नभएका कारणले हामीहरू सबै भारततिर लखनऊ, बरेली, दिल्ली गइरहेका छौँ, कलेजहरू हाम्रो यहाँ त्यति गतिलाई छैनन्, यहाँदेखि काठमाडौँ अथवा बाहिर देश गइरहेका छौँ। कृषिमा हामी इजरायलमा भन्छौँ त्यो एउटा मरुभूमि हो, तर त्यहाँ कृषिमा उसले त्यत्रो क्रान्ति गरिरहेको छ, हामीसँग यत्रो मलिलो माटो छ, यत्रो सम्भावना छ, तर हामी कृषि कर्म गर्दैनौँ, यस्तोमा लगानी गर्नुपर्छ। अब तपाईँ बाहिर भएकाहरूले यसको चाहिँ यति बढी सम्भावना छ, यो गर्न सकिँदैन?
एकदम अवश्य, एकदम ठिक भन्नुभयो। जसरी यो पश्चिमबाट भाषाको विकास भयो, भाषाको विकास यहीँबाट भयो, आज पनि भानुभक्तको रामायण हामीले हेऱ्यौँ भने गर्या गया सबै हाम्रो यहीँको छ भाषा, तर विकास चाहिँ कृषि क्रान्ति चाहिँ पूर्वमा भयो, त्यहाँ जस्तै अलैँचीहरू गरिन्छ, चिया बगानहरू राखिन्छ, हाम्रो यहाँ न त अब हामीले नि प्रयास गरेनौँ, या त यो एउटा कृषि मन्त्रालयको पनि कमजोरी हो, यहाँ राम्रो खेती हुन्छ भने हाम्रो माथि चाहिँ पहाडमा जग्गाहरू बाँझो छ त्यसमा नि गर्न सकिन्थ्यो होला। अनि यो कलेजको जुन कुरा लिएर आउनुभयो, साउथ इन्डियामा, साउथ इन्डियाको एउटा ठाउँ छ त्यहाँ, यति गरिबी छ त्यहाँ, त्यहाँ खानाहरू पनि यति कम छ, आज तिनीहरूभन्दा धनी कोही छैन, ती साउथ इन्डियनहरू पुरा, म त अहिले तपाईँको सन फ्रान्सिस्को बस्छु, त्यसलाई सिलिकन भ्याली भन्छ, सिलिकन भ्याली त्यहाँ तपाईँको संसारले बनाउन खोज्यो, बेलायतले बनाउन खोज्यो, यानि कि अमेरिकाले सिलिकन भ्याली बनाउनका लागि उसले चाहिँ म्यासिचुसेट्समा, न्युयोर्कमा धेरै ठाउँ ट्राई गर्यो, कसैले सकेन, त्यो त्यहाँ हजारौँ त्यहाँ कम्पनीहरू छन्, त्यसका सुविधाहरू सरकारले दिएको छ, त्यहाँ बत्तीहरू, त्यहाँबाट पैसा बोकेर संसारबाट मान्छेहरू जान्छन्, मान्छेहरू संसारबाट जाँदाखेरि त्यहाँ कस्तो खालको मान्छे छ, माइन्ड छ, त्यहाँ पैसा मात्रै बोकेर जाने, एउटा कागज बोकेर गयो हुन्छ, त्यो खालको म यो कम्पनी म सञ्चालन गर्छु भनेपछि त्यो सन फ्रान्सिस्कोमा, त्यहाँ क्यालिफोर्नियामा स्टुडेन्ट त्यही किसिमको तयार गरेको छ, स्टुडेन्टहरू कलेजहरू त्यही किसिमले चाहिँ गरेको छ, यहाँ कम्पनी खोल्नको लागि उनीहरू तयार छ, मसँग पैसा छ मात्रै भन्दै भयो, अरू केही पनि गर्न पर्दैन, त्यसरी जसरी चाहिँ सन फ्रान्सिस्कोले गर्यो, त्यस्तै अहिले साउथ इन्डियामा भनेका ती साउथ इन्डियनहरू, तपाईँको त्यति गरिबी भएको साउथ इन्डियनहरू आइटी कलेज जब खोल्यो, खोलेपछि तपाईँको अहिले सारा साउथ इन्डियन छन्, म त्यहाँ देख्छु, म अचम्म लाग्छ मलाई, हाम्रो यहाँको नजिकको बोर्डरमा युपीका, युपी भनेपछि त ओहो लो मेरो धनगढी जस्तो लाग्छ मलाई, मेरो पुनर्वास भइ झैँ लाग्छ, यताको एकजना मान्छे म देख्दिनँ, तर त्यो गरिबी, यहाँ त सबै त्यत्रो खान पुग्छ, पढ्न सक्छन् यिनीहरू, यहाँ कोही पनि गएन नजिकका, सबै साउथ इन्डियन गरिब मान्छेहरू त्यहाँ गएका छन्। त्यस्तै एउटा कुनै आइटीको नयाँहरू खोल्यौँ भने पनि एकदम ठिक भन्नुभयो, एउटा क्रान्ति हुन्छ यहीँबाट।
आमाहरू सुत्केरी हुन नपाएर मरेको समाचारहरू हामी नै बजाउँछौँ, बाजुरा, बझाङ, अछाम, त्यस्तो दुर्गम ठाउँहरूमा, अब सुविधा सम्पन्न अस्पतालहरूमा लगानी गर्दा त बिजनेस हिसाबले पनि त राम्रै होला नि?
राम्रै अवश्य। अनि यतिसम्म कि म सबैलाई म हाँडे नै आह्वान गर्छु, हिजो हाम्रो नेगी सरले नि कुरा उठाउनु भयो, अब कस्तो छ भने हामीले कमसे कम अलिकति पनि कुनै प्रोजेक्टहरू खोज्यौँ भन्ने हाल्ने धेरै छन्, बाहिर पनि धेरै छन्, यति विश्वास, इमान्दारिता मात्रै भएर हामीले एउटा दुईटा देखायौँ भने त्यसका लागि, जस्तै हरको धुर्मुसले उहाँले चाहिँ गर्दा गर्दै एउटाले ल्याएर 40 लाख दिनुभयो, त्यहाँ हामीले उसमै हेऱ्यौँ, किनभने उहाँले गर्नुभयो मलाई विश्वास लाग्यो भनेर, तर धेरै जसो विश्वास नभएर, इमान्दारिता नभएका कारणले हामी यहाँ दिन आएको लिन आएको होइन, हामीसँग यतिकै सबै टिमसँग एउटा विश्वास मात्रै भयो भने, र हामीले त्यो सुरु मात्रै मात्रै गर्यौँ भने पक्कै पनि यो हुन्छ जस्तो लाग्छ मलाई संहिता लगानको कुरा।
हस् धेरै धेरै धन्यवाद, फेरि म तपाईँहरू माझमै आउँछु।
नमस्ते, म अमृत साई, मेरो घर चाहिँ डोटी जिल्ला शिखर नगरपालिका वार्ड नम्बर 1 कपलले सेरियो र हाल म कतारमा कार्यरत छु विगत 6 वर्षदेखि र म अहिले सुदूरपश्चिम सेवा समाज कतारको पनि अध्यक्ष हो र अहिले यो अन्तर्राष्ट्रिय नेपाली सुदूरपश्चिमी समाजको महासचिव पनि मनोनित भएको छु। अब चाहिँ योभन्दा ठुलो सङ्गठन हुनुपर्छ, हामी एक ढिक्का हुनुपर्छ भन्ने एउटा मानसिकता बोकेर हामीले यो अन्तर्राष्ट्रिय नेपाली समाजको एउटा छाता सङ्गठनको परिकल्पना तयार गरेर यहाँसम्म पुगेको हो। आज हाम्रो मातृभूमि वृद्ध आश्रम बन्दैछ, अस्ति गोपाल हमाल दाईले त्यहाँ भन्नुभएको थियो सुदूरपश्चिम वृद्ध आश्रम बनिसक्यो भनेर, र त्यो वृद्ध आश्रमलाई अब हामी एउटा सृजनात्मक युवामय बनाउनु पर्छ र गन्तव्य नेपाल बनाउनु पर्छ। हाम्रो टोटल्ली पावरलाई सेवात्मकमा मात्रै नभएर व्यावसायिकताबाट रोजगारिकताबाट सेवात्मकमा जानुपर्छ भन्ने मान्यता राखेर हामी विश्वभरि छरेका यति धेरै सुदूरपश्चिमेली छौँ। हामीसँग सिप छ र हामीसँग पैसा छ, हरेक चिज छ भने हामी एउटा विश्वासको वातावरण सिर्जना गरेर एउटा आधार तयार गरेर किन हामी सुदूरपश्चिममा केही गर्न सक्दैनौँ त? सुदूरपश्चिममा हामीले एउटा व्यावसायिकता सामूहिक व्यवसाय सुरुवात गर्यौँ भने 5, 10, 15, 20 रोजगारी एउटा व्यक्तिले यति धेरै रोजगारी दिन सक्छ भने हामी यति धेरै मात्र 15,000 भन्दा बढी छन् कतारमा, 15-16,000 युएमा छन्, यत्रै तपाईँको हजारौँको संख्यामा अमेरिका, जापान, कोरिया होइन अस्ट्रेलिया, अस्ट्रेलियामा त अहिले त झन् अब तपाईँको एउटा सुदूरपश्चिमको लहर नै छ भने पैसा छ, सबैसँग सिप छ, त्यो क्षमता छ भने हामी एउटा सांगठनिक भएर एउटा व्यक्तिलाई कसैले पनि विश्वास गर्दैन होइन, तर संगठनात्मक रूपमा गयौँ भने पक्कै पनि हामी केही गर्न सक्छौँ।
अमितजी हजुर, तपाईँ महासचिव हुनुभएको छ, हिजो मात्रै कार्य समिति बनेको छ, अब पहिलो काम हाम्रो सुदूरपश्चिममा हाम्रो समितिले यो गर्छ भन्नका लागि के त्यस्तो सोच बनाउनु भएको छ?
एकदमै सर, पहिलो काम सिधै हामी सुदूरपश्चिममा केही गर्छौँ भनेर गफ लगाएर या तपाईँको माइकमा आएर बोलेर होइन यो रेडियोबाट प्रचार गर्नुभन्दा पनि हामी केही पूर्वाधार तयार गर्छौँ, जस्तै स्वास्थ्य सम्बन्धी र शिक्षामा यो छात्रवृत्तिहरू सम्बन्धी होइन, जस्तै स्वास्थ्य शिविरहरूका हामीले अलिकति सोच बनाएका छौँ। हामी 5-6 महिनाभित्रै कुनै न कुनै योजना लिएर हामी पुनः फेरि सुदूरपश्चिममा हाम्रा योजनाहरू आउनेछन्, हाम्रा कार्यहरू आउनेछन्।
हस्, म फेरि तपाईँहरूकै अनुभव सुन्न चाहन्छु, लाखौँ लाख श्रोता सुनिरहनु भएको छ। श्रोता, आज हामी साझा मञ्चको बहसमा छौँ र आज हामी अन्तर्राष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजका नवनिर्वाचित पदाधिकारीहरूको बिचमा छौँ र अन्य देशबाट उहाँहरू सँगसँगै अन्य विदेशमा काम गर्ने सुदूरपश्चिमेलीहरू पनि यहाँ हुनुहुन्छ।
नमस्ते, मेरो नाम शारदा शाह, घर ससुर एक देउराली, कर्मभूमि अहिले युए। म त सर्वप्रथम के भन्न चाहन्छु भनेपछि हामी विदेशमा जाँदाखेरि सबैभन्दा पहिला त सिप सिकेर जाउँ। धेरै जस्तो महिलाहरू सिप नसिकेर विदेशमा जाँदाखेरि अलपत्र परेका छन्। उहाँको बोली भाषाहरू रहनसहनमा धेरै फरक छ, कतिपय महिलाहरू त अलपत्र परेर जेलहरूमा पनि गइरहेछन्। त्यसैले सबैभन्दा सर्वप्रथम महिला दिदीबहिनीहरूलाई के भन्न चाहन्छु भनेपछि सर्वप्रथम त हामी सिप सिकौँ र मात्र विदेश जाउँ। विदेश विदेश भनेर आत्तिएर विदेश नजाउँ र विदेशमा गएर पनि केही गरौँ। जस्तै हामी महिलाहरू विदेशमा गएर केही गर्न सकेका छौँ, त्यस्तै दिदीबहिनीहरू गाउँघरमा पनि हामी केही गर्न सक्छौँ र हामी पनि पुरुषसरी केही गर्न सक्छौँ। महिला हौँ, घर काममा मात्र सीमित हो, चुलो चौकोमा मात्र सीमित नभइकन हामी पनि पुरुषसरी केही गर्न सक्छौँ भनेर अगाडि बढ्न दिदीबहिनीहरूलाई आग्रह गर्दछु।
हजुर शारदाजी, जसरी कतिको सहज छ के विदेशमा महिलाहरूलाई काम गर्नका लागि?
सबैभन्दा त पहिला हामीले सिप सिक्नु पर्यो र साथ पनि पाउनु पर्यो, जस्तै भनौँ अभिभावकहरूको साथ पाएर सिप सिकेर जाँदाखेरि हामीलाई राम्रो हुन्छ। सबभन्दा
काम गर्न कतिको सहज छ, कतिको सुरक्षा छ?
अब मलाई त उसरी ठिकै छ, म गएको ठाउँ पनि राम्रै छ। त्यहाँ महिलाहरू दिदीबहिनीहरूलाई सबभन्दा त शिक्षाको हो, शिक्षा सिकेर जाँदा सिप सिकेर जाँदाखेरि राम्रै हुन्छ। जस्तै बोली भाषा एउटा शिक्षा छैन भनेपछि, जस्तै हाउसमेडमा जाने दिदीबहिनीहरूलाई, क्लिनियरमा जाने दिदीबहिनीहरूलाई गाह्रै छ, तर पनि अब अफिसहरूमा धेरै जस्तो शिक्षा सिकेर जाने दिदीबहिनीहरूलाई त्यति गाह्रो छैन।
हस्, म फेरि तपाईँहरूको अनुभवका लागि यहाँहरू माझमै आउँछु।
म ज्ञानदहार सिंह बुङ्गली, मेरो जन्म थलो बझाङ जिल्ला बुङ्गल नगरपालिका वार्ड नम्बर 6, अहिले मेरो कर्म थलो मलेसिया। म मलेसियामा लगभग 10 वर्षदेखि होटल व्यवसायमा कार्यरत छु मलेसियाको हकमा, र मलेसियाका केही व्यापार व्यवसायीहरूले पनि नेपालमा पुँजी लगानी गर्न चाहेका छन् र त्यो लगानीलाई हाम्रो यस सुदूरपश्चिमभित्र पनि पर्यटन प्रवर्धन व्यवसायमा सुपर मार्केटका सवालमा केही लगानी भित्राउन सकिने सम्भावना चाहिँ मैले देखेको छु।
यहाँको घर बझाङ र अनि बझाङ सदरमुकाममा अहिले त एक दुईवटा होटलहरू बने, तपाईँ त तपाईँको त आफ्नै गृह जिल्ला, त्यहाँ सम्भावना छैन अब त्यहाँबाट मानसरोवरका लागि बाटो खोल्ने तयारी भइरहेको छ, त्यहाँबाट साइपाल हिमालको त्यत्रो सम्भावना छ, त्यहाँ पर्यटकहरू आउन सक्छन्, त्यहाँ सम्भावना छैन होटल व्यवसायको?
एकदमै सम्भावना छ, बझाङमा अझ मानसरोवरको यात्रा सबैभन्दा छोटो र सहज छ।
नेपाल सरकारले नाका खोलिदियो भने,
नाका खोलिदियो भने एउटा कुरो भयो, अर्को कुरो के छ भने हामीले कुनै पनि व्यवसाय गर्दा राज्य संयन्त्रले सिस्टमको विकास र व्यवसायलाई चाहिँ सहज वातावरण गरिदियो भने हामीले विदेशमा व्यवसाय गरिराख्नुपर्ने अवस्था छैन र त्यो व्यवसाय हामी हाम्रै गाउँ ठाउँमा पनि गरेर अगाडि बढ्न सक्छौँ भन्ने लाग्छ।
हजुर, ज्ञानेन्द्रजी चाहिँ तपाईँ होटल व्यवसायसँगै 10 वर्षदेखि मलेसियामा व्यापार गरिरहनु भएको छ, नेपालमा यो सम्भावना छ अबको 4-5 वर्ष अथवा 1-2 वर्षभित्र म यो गर्छु भन्ने केही सोच बनाउनु भएको छ?
मैले चाहिँ आफ्नै गृह क्षेत्र भुगल नगरपालिकामा हामी कहाँ एउटा त्यहाँ एउटा पर्यटकीय क्षेत्र छ जसलाई थान ज्यावन भन्छ, बट्टी ज्यावन, त्यो पर्यटकीय क्षेत्रकोतिर हामीले पर्यटकहरूलाई केन्द्रबिन्दु गरेर होटल व्यवसाय गर्ने सोच बनाएको छौँ।
हस्, धेरै धेरै धन्यवाद।
नमस्कार, मेरो नाम डाक्टर तारामान कडायत, मेरो पहाडघर अछाम र हाल गोदावरी नगरपालिका वडा नम्बर 5 केटामा बस्दछु। मैले औषधि विज्ञानमा ब्याचलर डिग्री फार्मेसी पोखरा युनिभर्सिटीबाट गरेँ, त्यस पछाडि 1 वर्ष नेपालगञ्ज मेडिकल कलेजमा पढाएँ र त्यसपछि कोरियन गभर्मेन्टको स्कलरसिप मार्फत दक्षिण कोरियामा पढ्ने सिलसिलामा 1 वर्ष कोरियन ल्याङ्ग्वेज तथा कल्चर सिकेँ र त्यसपछि मास्टर डिग्री हुँदै पिएचडी कम्प्लिट गरिसके पछाडि अहिले कोरियन सरकारको औषधि आविष्कार केन्द्रमा रिसर्चरको रूपमा काम गर्दछु। कोरिया पहाडै पहाड भएको देश हो, 80% भन्दा बढी एरिया नेपालभन्दा पनि बढी त्यहाँ पहाड छ र सानो देश हो, नेपालभन्दा सानो देश हो, तैपनि त्यहाँको शिक्षा प्रणाली उत्पादनमूलक शिक्षा नीतिमा चाहिँ बढी फोकस छ र हाम्रो नेपालको चाहिँ श्रमिक उत्पादनमूलक शिक्षा प्रणाली छ। देशको विकास हुनको लागि श्रमिकहरू उच्च दक्ष शक्ति भएका श्रमिकहरू उत्पादन हुनुपर्छ, त्यसै गरी उत्पादनमूलक क्रियाकलाप हुने खालको कामहरू हुनुपर्छ, आविष्कार भइराख्ने खालको शिक्षा नीति भयो भने देश विकास हुन्छ र त्यहाँ उत्पादन भएका जति पनि उपयोग्य वस्तुहरू छन् ती चाहिँ विदेशमा एक्सपोर्ट गर्ने र आफ्नो देशको लागि चाहिने वस्तुहरू उत्पादन गर्न सक्ने खालको हुनुपर्छ र त्यसको लागि कोरियामा विभिन्न किसिमको युनिभर्सिटी छ। कोरिया नेपालभन्दा सानो छ तर त्यहाँ 9 प्रदेश छन्, हरेक प्रदेशमा गभर्मेन्टको नेसनल युनिभर्सिटी छ, त्यसै गरी विभिन्न कम्पनीले फोकस गरेर स्यामसङको एलजीको उनीहरूको आफ्नो लगानीमा सहयोगमा बनेका युनिभर्सिटीहरू छन्, विश्वविद्यालयहरू छन् र ती विश्वविद्यालयले उसको फोकस उत्पादनमूलक काममा आविष्कारलाई केन्द्र गरेर मध्यबिन्दु राखेर चाहिँ आविष्कारमूलक कामहरू गर्ने गरी त्यहाँको जनशक्ति उत्पादन गर्छ र त्यो जनशक्तिले उत्पादन गरेका कुराहरूलाई विदेशमा बेच्छ, त्यसले गर्दा कोरियाको विकास भएको हो, जबकि आजभन्दा 50-40 वर्ष नेपालभन्दा पनि गरिब देश।
डाक्टर तारामान कडायतलाई एउटा प्रश्न सोध्ने मन लागिहाल्यो कि अब तपाईँ जस्तो विशेषज्ञता हासिल गरेको व्यक्तिहरू कोही कोरिया हुनुहुन्छ, कोही जापान हुनुहुन्छ, कोही अमेरिका हुनुहुन्छ, कोही कतै कसरी नेपालको विकास होला कि अब फर्किनु पर्दैन?
नेपाल फर्किनका लागि हामी तयारीमा छौँ, नेपाल फर्किनुभन्दा पहिला गभर्मेन्टले फर्काउला भन्ने हिसाबमा वेट गरिरहेका छैनौँ। कोरियन गभर्मेन्टले संसारभरि फैलिएको दक्ष जनशक्तिलाई आफ्नो देशमा बोलायो, वस्तुहरू चाहिँ बाहिर पठायो, त्यसै गरी
नेपालमा राजाको शासनकालमा त मलाई यो जनशक्ति चाहिन्छ भनेर विदेशमा पढेकाहरूलाई बोलाउने चलन थियो, तपाईँलाई काम दिन्छु भनेर काम दिएको पनि धेरै घटनाहरू छन्। अहिलेको यो नेपालको राजनीतिक दलहरू अथवा नेपालको सरकारहरू किन नबोलाइरहेको होला के लाग्छ यहाँलाई?
मेरो विचारमा त्यसका लागि चाहिँ स्थिर गभर्मेन्ट भयो भने त्यसले नीति नियम बनाउँथ्यो होला, सक्थ्यो होला, त्यो अहिले अनस्टेबल गभर्मेन्ट भएको कारणले गर्दाखेरि त्यो चाहिँ त्यो सिस्टम आइसकेको छैन। तर पनि हामीले आफ्नो तर्फबाट, म लगायत मेरा केही साथीहरूले हेल्थ साइन्स एन्ड टेक्नोलोजी रिलेटेड युनिभर्सिटी विश्वविद्यालय खोल्ने जसले गर्दाखेरि संसारभरिका दक्ष जनशक्ति नेपालीहरू उहाँहरूलाई चाहिँ बोलाउनु छौँ, जसले गर्दा यहाँका विद्यार्थीहरू विदेश गइराख्नु परेन, यही उत्पादन हुने भए यिनीहरूलाई चाहिँ ट्रेनिङ गराउँदा अनि विभिन्न उद्योगीकरणको लागि चाहिँ सजिलो हुने भयो, एउटा त्यसमा बढी फोकस छ हाम्रो। र त्यसै गरी कोरियामा चाहिँ 35,000 बढी नेपालीहरू छन् जसमा 30,000 बढी इपिएस मार्फत रोजगारको सिलसिलामा छन्, त्यसै गरी विभिन्न प्रोफेसर अथवा दक्ष जनशक्तिहरूको पनि त्यहाँ समाज छ, त्यसै गरी विभिन्न व्यवसायीहरू उहाँहरूसँग मिलेर दक्ष जनशक्ति फ्याकल्टी त्यहाँको छन् प्रोफेसर उहाँहरूसँग मिलेर चाहिँ युनिभर्सिटी बनाउने, अर्को त्यहाँको इपिएसका साथीहरूसँग मिलेर जोसँग अलिकति धन सम्पत्ति छ, पुँजी छ, त्यो ज्ञान सिप र पुँजीलाई लगानी गरेर यहाँ चाहिँ एउटा इन्भेस्टमेन्ट कम्पनी चाहिँ इस्टाब्लिस भएको छ जुन ग्लोबल फ्रेन्डसिप क्यापिटल भन्ने जिएफसी भन्ने छ, जुन अब 27 गते काठमाडौँमा ओपनिङ पनि हुँदैछ, त्यसले कोरियन टेक्नोलोजीको मोनोरेल पर्यटन त्यसै गरी हाइड्रो पावरमा लगानी गर्दैछ र म त्यसमा पनि आबद्ध छु। त्यही कम्पनी मार्फत भोलिको दिनमा यही अन्तर्राष्ट्रिय सुदूरपश्चिमी समाजसँग मिलेर मैले यही सुदूरपश्चिम क्षेत्रको लागि चाहिँ योगदान दिने कोसिस गर्नेछु।
हस्, धेरै धेरै धन्यवाद। तपाईँहरूसँग कुरा गर्दा बडा आश लाग्दा विश्वास भइरहेको छ, रमाइलो भइरहेको छ। श्रोता, तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएमसँगै कञ्चनपुरको नागरिक एफएम र बैतडीको रेडियो स्वागतबाट साझा मञ्च कार्यक्रम सुनिरहनु भएको छ र आज हामी अन्तर्राष्ट्रिय नेपाली सुदूरपश्चिमली समाजका नवनिर्वाचित पदाधिकारीहरू सहित विदेशमा रहनुभएका सुदूरपश्चिमेलीहरू आज हाम्रो कार्यक्रममा सहभागी हुनुहुन्छ। फेरि म तपाईँहरूकै अनुभवमा आउँछु।
नमस्कार, मेरो नाम गङ्गा दत्तगिरी, मेरो घर गोकुलेश्वर गाविस वार्ड नम्बर 7 नगराउँ बैतडी हो। म हाल वैदेशिक रोजगारको सिलसिलामा कतारमा कार्यरत छु विगत 12-13 वर्षदेखि। म एउटा कुरा मात्रै प्रकाश पार्न चाहन्छु, एउटा म कला संस्कृतिसँग आबद्ध भएको भएर अघि नै हाम्रो महासचिवजीले भने जस्तै हाम्रो देउडाहरू किन कुना कप्चाहरूमा पुग्दैनन्, किन हाम्रो देउडाहरू अगाडि बढ्न सकेको छैन भन्ने कुराहरू ल्याउनु भएको थियो। त्यो सन्दर्भमा के भन्न चाहन्छु भने जति बेला हामीले हिन्दी गीतहरू सुन्छौँ, लोकदोहोरी गीतहरू सुन्छौँ, त्यति बेला त्यही डिभाइसहरूमा जुनमा हामीले हिन्दी गीतहरू लोकदोहोरी गीतहरू हाल्ने गरिराखेका हुन्छौँ मोबाइलहरूमा, त्यसैमा हाम्रो देउडा पनि हालिदिए पछाडि, देउडा पनि लगत्तै सुनिदिए पछाडि, एकले दुईजनाले गर्दा गर्दै त हाम्रो देउडा अगाडि जाने हो नि त। हामीले एकैजनाले लगेर कसैको घरमा पुगाउन सकिने अवस्था हुँदैन। जति बेला हाम्रा कार्यक्रमहरू हुन्छन्, हामीले रमाइलो वातावरणहरू सिर्जना गरेका हुन्छौँ, त्यो रमाइलो वातावरणमा अरू गीतहरू लाएर नाच्ने रमाइलो गर्नेको सट्टा देउडा गीतहरू लाएर रमाइलो गरिदिए पछाडि हाम्रो देउडा गीतको विकास त्यत्तिकै भइहाल्छ त।
हस्, फेरि म तपाईँहरू माझमै आउँछु।
मेरो नाम वीरेन्द्र खड्का, म हाल भारतबाट आएको हो। अरू क्षेत्रमा भन्दा भारतमा सुदूरपश्चिमेलहरूको आबादी बढी छ, होइन? म कतार पनि बसेको हो, दुबई पनि 1.5 वर्ष बसेको, म होटल क्षेत्रमा कार्यरत छु पछिल्लो 15 वर्षदेखि। मूलभूत कुरा भनेको हामीभित्रको, हिजो मेरो एउटा विज्ञले भनेको थिएँ, मैले याद छ, पलायनवादी सोच, म त्यसलाई अलिकति यहाँ छर्लङ्ग पार्न कस्तो छ भन्दाखेरि, म एउटा बझाङको मान्छे, बझाङबाट म धनगढी झरेपछि, धनगढीबाट फेरि काठमाडौँ झरी, मैले एउटा धनगढीमा घर, एउटा काठमाडौँमा घर भइसकेपछि मेरो कानले के सुन्न चाहन्छ भन्दाखेरि, अरूले ओहो त्यसको धनगढीमा घर छ, काठमाडौँमा घर छ, मैले बझाङलाई भुलिसकेको हुन्छु। कस्तो छ, मेनली हामी अचल सम्पत्तिका मालिक हुन्छौँ। हिजो अर्को एउटा विज्ञले भन्नुभएको थियो, नेपालमा विदेशबाट भित्रिने रेमिटेन्स 98% हाम्रो आफ्नो लागि खर्च हुन्छ, मतलब हामी व्यवसायमा खर्च गर्दैनौँ, किनकि हामीलाई यस्तो छ कि है नेपालमा त के हुन्छ भन्ने एउटा सोच, चेतनाको कमी छ, मतलब सोच नै खराब सोच छ क्या, इभन मेरो पनि होला। तर मलाई रमाइलो कुरा तपाईँलाई भन्छु, अहिले भारतमा तपाईँ हेर्नुहोस्, पछिल्लो 10 वर्ष अहिलेको भारत हेर्नुहोस्, तपाईँ हामी गइराख्ने आइराख्ने भारत हो। अब आजभन्दा करिब करिब 70 वर्ष पहिला तपाईँको भारतको नम्बर 1 अम्बानीहरू एउटा 4 कोठाको बङ्गलामा बस्थे अरे, आज भारतलाई पुरै अम्बानीले चलाएको छ भन्छन्। हाम्रो नेपालमा पनि सम्भावनाका थुप्रै छन्, म त भन्छु, यो हाम्रो साथीहरूले 2-4 कुराहरूमा भन्नुभएको छ, तर यो सुदूरपश्चिमी समाजले सुदूरपश्चिमको सर्वाङ्गीण विकासमा टेवा पुर्याओस् भन्ने मेरो चाहना छ। न यसको पनि म कुनै अभिन्न अङ्ग भएर नेपालमै बस्छु, म तपाईँलाई भनिदिन्छु, म भर्खर मात्र भारतबाट आएको हो, तर मैले अठोट गरेको छु, मैले सिकेको सिप आफ्नै देशमा लगानी गर्छु, त्यसको लागि मेरो एउटा भिजन छ। मेरो क्षेत्र बझाङ हो, मैले माना सरोवरबाट पनि नजिकले हेरेको छु, म नेपालगञ्ज बसेर गएको 1.5 महिना, माना सरोवर मैले कमसेकम 1.5 महिना त्यसको पुरै रिसर्च गरेर आइसकेको, कति खर्च गर्छ, कसरी आउँछ, के कस्तो गर्छ। अब सबैभन्दा छोटो दुरी बझाङ बझाङ भन्छ, हाम्रो यहाँ राज्य सत्ता पनि त्यस्तै छ। अब हामीलाई यति विश्वास छ, देश संहितामा गइसकेको छ, हामी अलमोस्ट देश नम्बर 7 भइसकेका छौँ, हामीलाई आशा छ भोलि, किनकि अब एउटा स्थिर सरकार आउन सक्छ, हाम्रो यो समाज पनि अलिकति दहिलो हुन्छ, हाम्रो समाज दहिलो भइसकेपछि हाम्रो समाजको यति मजबुत स्थितिमा हुन्छ कि भोलिको दिनमा प्रदेश सरकारसँग प्रत्यक्ष रूपमा हामीले केही न केही विकासका कामहरूमा सहकार्य गर्न सक्छौँ। अनि मेरो आफ्नो प्रत्यक्ष भिजन भन्दाखेरि, अब मेरो एउटा यहाँ धनगढदेखि बझाङ चैनपुर जाने बाटोमा मेरो मेन रोडमा मेरो आफ्नो सानो जग्गा छ, म आफ्नो होटल व्यवसायको क्षेत्र भएको हुँदाखेरि मेरो सानो प्लान के छ भने, अहिलेदेखि सानो प्लान गर्ने, अब एउटा होटल व्यवसाय,
त्यो जग्गामा कहिले होटल बन्छ कि
न, मैले सबै प्लान गरेर आइसकेको छु, यो वैशाखसम्म हुन्छ।
हस, म फेरि तपाईँहरू माझै तपाईँहरूकै अनुभव सुन्न चाहन्छु।
नमस्ते, मेरो नाम ईश्वर धामी, मेरो घर बझाङ हो। म अन्तर्राष्ट्रिय सुदूरपश्चिमी समाजमा पूर्वी एसिया क्षेत्रीय संयोजक, हाल म नेपाली राजदूतावास दक्षिण कोरियामा कार्यरत छु। नेपाल सरकारले 4 वर्षको लागि नेपाली राजदूतको सहयोगको रूपमा मलाई त्यहाँ पठाएको छ। मैले सुदूरपश्चिमीलाई के गर्न सक्छु भन्ने कुरा मुख्य कुरा हुन्छ। म कुनै व्यवसायी रूपले चाहिँ विदेशमा बसेको छैन, म 4 वर्षपछि फेरि नेपालमै फर्किन्छु। म हाल दक्षिण कोरियामा कार्यरत भएको नाताले गर्दा म विगत 6 महिनादेखि त्यता छु, र त्यहाँ धेरै समस्याहरू र धेरै सम्भावनाहरू, धेरै विकासका कुराहरू मैले देखेर आएको। विगत 50 वर्ष अगाडि दक्षिण कोरियालाई नेपाल सरकारले सहयोग गरेको सर्वविदितै छ, र 50 वर्षको अन्तरालमा दक्षिण कोरियाले विकासको बाटोमा ठुलो फड्को मारेको छ। त्यो विकास कसरी भयो, त्यो विकास हामीले मैले बुझेर मैले अध्ययन गरे बमोजिम त्यो विकासको लागि त्यहाँका मान्छेहरू, वास्तवमा हामी सुदूरपश्चिमेली भन्दा पनि 1950 गरिब थिए, तिनीहरूले बढी दुःख पाएका थिए, उनीहरूसँग विकासमुखी सेवामुखी भावना थियो, उनीहरूको नेतृत्व जसले सरकारको नेतृत्व गर्यो त्यो नेतृत्व पङ्क्तिले देशको विकास गर्नुपर्छ भन्ने ठुलो अठोट लिएर अगाडि बढेको नाताले गर्दा आज त्यो देश चाहिँ त्यसरी विकास भएको छ। र मलाई अघि डाक्टर के अरे तारामन कडा डाक्टरले उहाँले भन्नुभयो, उहाँ जस्तै 15-20 जना पिएचडी डाक्टरहरू सायद नेपालकै सबैभन्दा विज्ञ डाक्टर ज्ञानेन्द्र जोशी हाम्रो यही डोटीको हुनुहुन्छ, उहाँ कोरियामा नेपालकै सबैभन्दा ठुलो डक्टर हुनुहुन्छ। उहाँ पनि विगत 15-20 वर्षदेखि कोरियामै हुनुहुन्छ। कोरियन सरकारले नेपाल सरकारलाई विभिन्न अहिले कामदारको लागि ईपीएसको कोटा अनि शिक्षाको क्षेत्रमा चाहिँ विभिन्न स्कलरसिप गभर्मेन्ट स्कलरसिप दिएको छ। तर त्यो सरकारले जब नेपालीहरूलाई कोरियामा लान्छ, कोरियन सरकारले के चाहन्छ भने यी विज्ञहरू पनि हाम्रै देशमा बसिरहोस् र यी मजदुरहरू पनि हाम्रै देशमा बसिरहोस्, इलिगलहरूलाई तिम्रो देशमा फर्काउ भन्छ। तर त्यति पहल गरेको देखिँदैन, किनकि कोरियन सरकारको नयाँ जेनेरेसनले अब त्यो जेनेरेसनले कोरियाको 3D काम गर्दैन, डर्टी डेन्जरस डिफिकल्ट त्यो काम गर्ने नेपालीहरू। त्यसमा पनि सुदूरपश्चिमका लगभग 6,000-7,000 सुदूरपश्चिमेली दाजुभाइहरू मजदुरी गरिरहेका छन्।
हस् नमस्कार, मेरो नाम गोरख चन्द, मेरो जन्मथलो बैतडी गृहगढा वार्ड नम्बर 4, हाल बसाई दोद्रा चाँदनी नेपालको टापु क्षेत्र। म कतारको सहको साधक छ र हिजो गठन भएको हाम्रो आइएनएफएसको केन्द्रीय सदस्य। यो जमघट मात्रै नभएर हामीले माइकहरूमा बोलेर भाषणबाजी गर्नुभन्दा पनि हामीले गरेर देखाउने एउटा मौका हो, र चाहे 10 रुपियाँ होस् चाहे 20 रुपियाँ होस् हामीले केही न केही टेवा सुदूरपश्चिमको लागि टेवा पुग्छ र पुर्याउने। हामी अगाडि बढ्न सकेका छैनौँ किनकि हामी आफैमा निर्भर छैनौँ। आफैमा के सोच्नु, ए त्यहाँ किन जाने, कसरी जाने, छोड्नुहोस् त्यो गरिरहेको छ, उसले गर्ने गरोस्, म त जाँदिनँ, यो भावना बोक्नु भएन एउटा कुरा। दोस्रो कुरा, हामी सुदूरको लागि जे जस्तो कार्यरत भए पनि पोजिटिभ सोचलाई अगाडि बढाउँ र पोजिटिभ सोचको अनुसार नै डिप्लोम हुन्छ, त्यस कारणले सुदूरपश्चिम पिछडिएको छ।
हस् नमस्कार, मेरो नाम भुवन प्रसाद भट्ट, आदर्श गाउँपालिका नम्बर 3 नुवाकोट डोटी, र म हाल बम्बईमा कार्यरत छु। हितेसिनो हाम्रो रहर होइन बाध्यता हो। मैले भारतमा 15 वर्ष बिताए, आफ्नो कलिलो उमेरमा म भारतमा गएको थिएँ। आफ्नै देशमा यति दुई छाक पेटभरि खान पाएको भए भारतमा जान मेरो पनि रहर थिएन, एउटा बाध्यता हो। र अहिले भारतमा सुदूरपश्चिमेली मात्रै 15 लाख युवा युवतीहरू छौँ। सुदूरपश्चिमेली समाज भारतमा 7 राज्यमा गठन गरिसकेका छौँ। आउँदो दिनमा हाम्रो सम्पूर्ण भारतको 29 राज्यमा नै हामी गठन गर्नेछौँ र एउटा छाता सङ्गठन बनाएर सुदूरपश्चिमको लागि विदेशमा बसेर विदेशी दाजुभाइहरूको सेवा गर्ने र विदेशबाट आफ्नो स्वदेश सुदूरपश्चिमको लागि केही केही टेवा पुर्याउने काम हामी गर्नेछौँ।
हस् नमस्ते, म रमेश भट्टराई, मेरो घर गोदावरी नगरपालिका वडा नम्बर 2 कैलाली, र हाल म अमेरिकामा कार्यरत छु। त्यहाँ र यहाँ के कामको फरक छ भन्ने कुरामा नेपालमा गफ गर्ने बढी छन्, काम गर्ने कम छन्। दोस्रो नम्बरमा त्यहाँ चाहिँ कामको सम्मान हुन्छ, श्रमको सम्मान हुन्छ, यहाँ सम्मान हुँदैन। त्यहाँ आफ्नो चेक आफै काटौँ, आफूलाई आफै पे गरौँ, आफ्नो अनर आफै बनाऊ भन्ने 3 कुरा डिफ्रेन्ट छ। सिस्टम भइहाल्यो, राजनीतिक अस्थिरता अर्को कुरा भयो। यी मुख्य 4-5 कुराले हाम्रो देश नेपाल, हाम्रो क्षेत्र सुदूरपश्चिम र अमेरिका फरक हुनुको कारण यही हो, अरू केही देख्दिन। त्यहाँ के छ भनेपछि जस्तो त्यही आइसक्रिम अमेरिकामा बेच्ने व्यक्तिप्रति मैले हेरे नजर फरक छ, किनकि हाम्रो संस्कार हाम्रो सभ्यता नै हामीले गलत सिक्दै आएका छौँ र त्यही अवलम्बन भएको छ। हामी कसरी आत्मनिर्भर हुने भन्ने कुरातर्फ हाम्रो ध्यान छैन। त्यहाँ चाहिँ जनताले बनाएको कानुन अवलम्बन गरेका छन्, कार्यान्वयन गरेका छन् र देश अगाडि बढेको छ। हामीहरू पहुँचका आधारमा नियम मान्छौँ, जो पहुँचवाला छ उसलाई नियम लाग्दैन, जो गरिब निमुका छ त्यसलाई नियम लाग्छ।
हस् धेरै धेरै धन्यवाद रमेश भट्टाईजीलाई। श्रोता, तपाईँ दिनेश एफएमसँगै कञ्चनपुरको नागरिक एफएम र बैतडीको स्वागत एफएमबाट कार्यक्रम साझा मन सुनिरहनु भएको छ। आज हामी सुदूरपश्चिममा जन्मथलो भएर विश्वका विभिन्न देशमा आफ्नो क्षमता प्रदर्शन गरिरहेका व्यक्तिहरूसँग बहस गरिरहेका छौँ। म फेरि हजुर तपाईँ कहाँ आउँछु।
नमस्कार, म लीला अधिकारी, घर गोदावरी नगरपालिका 2 हो, र म दुवा कतारको निवर्तमान उपाध्यक्ष पनि हुँ सुदूरपश्चिम सेवा समाजको। म नेपालमा पनि झन्डै 10 वर्ष ड्राइभिङ गरेँ मैले, र नेपालमा ड्राइभिङ गर्दाखेरि यहाँको सिस्टम कस्तो थियो भने रातभरि गाडी कुदाएर गयो, फर्केर आयो, आइसकेपछि यहाँका 2-4 साहु भनाउँदाहरू यस्तो सामन्ती सोचका हुन्थे कि गाडी कुदाएर आइसकेपछि ल घाटा लाग्यो है, तँलाई यो पैसा चाहिँ पाउँदैनस्, अर्को टिममा लैजानु भन्ने हुन्थ्यो, र आफ्नो कामको कदर हुँदैन थियो र फर्केर पनि जानु पर्थ्यो। त्यही सिलसिलामा म दुवा कतार पुगेँ, र त्यहाँ के थियो भने म भोलि बिहान 7 बजी उठ्नै पर्छ, र 7 बजी मैले नास्ता गर्नै पर्छ, र 7 बजी म त्यहाँ काममा पुग्नै पर्छ भन्ने एउटा सिस्टम थियो, र आफूले गरेको श्रम त्यहाँ मर्दैन थियो। म ड्राइभिङ गरेर कतारमा जान्थेँ, आज गएको ठाउँमा 10 दिनपछि जाँदाखेरि त्यहाँ बाटै चेन्ज भइसकेको हुन्थ्यो कि अब गएपछि झुकिने, कता जाने कता जाने, यहाँ त चेन्ज भइसकेको छ, ठाउँै अर्कै हुने भने विकास गर्न चाह्यो भने 7 दिनमा पनि त हुँदो रहेछ नि, त्यहाँ गरिरहेका छन् भने हाम्रै देशका नेताहरू भनौँ, शेरबहादुरजीलाई नै भनौँ, अब अहिले हामी सुदूरपश्चिम सेवा समाजमा छौँ, सुदूरपश्चिममा छौँ भने पहिला हामीले हाम्रै ठाउँको नेतालाई भन्नु, उहाँहरू अमेरिका जानुहुन्छ, कतार पुग्नुहुन्छ, हिमरावलजी पुग्नुहुन्छ, लेखराज भट्टज्यू पुग्नुहुन्छ। मान्छेलाई गल्ती गरेपछि बोकालाई बलि दिने जस्तो सिस्टमले मान्छेलाई बलि दिने देशहरू विकसित भएका छन्, जहाँ दुवा कतार इन्टरनेसनल एयरपोर्ट हेर्न सकिन्छ, उहाँहरू त्यहाँ पुगेर ल्यान्डिङ गर्नुहुन्छ कि उहाँहरूलाई अलिकति आफ्नो देश बनाऊ भन्ने सोच हुँदैन?
हस्, धेरै धेरै धन्यवाद। म नेगजी भन्दा यतापट्टि, हजुर,
दार्चुला जिल्ला, हाल महाकाली नगरपालिका वार्ड नम्बर 9 सकार गाउँ। म विगत 12 वर्षदेखि युएईमा वैदेशिक कार्यरत र अहिले सुदूरपश्चिम सेवा समाज युएईको अध्यक्ष पनि हो। र सबभन्दा पहिले म विदेशी रोजगारमा जान चाहने कोही इच्छुक नेपाली हुनुहुन्छ भने चाहिँ विदेशमा नजानुहोस्। यदि तपाईँ त्यहाँ गर्ने श्रमको, त्यहाँ चुहाउने पसिनाको 30% मात्र नेपालमा चुहाउनुहुन्छ भने त्यसको भन्दा तपाईँ दोब्बर यहीँ कमाउनुहुन्छ। खास गरेर खाडी क्षेत्रमा जाने महिला तथा उच्च शिक्षा हासिल नगरेका मित्रहरू, तपाईँ खाडी जाने सपना, विदेश जाने सपना, विदेशबाट 2 वर्षमा आउँछ, एउटा नयाँ ब्रान्डको आइफोन बोकेर, रेबनको गगल लगाएर, राम्रो लुगा लगाएर, एउटा राम्रो पर्फ्युम हालेर आउँछ भनेर गलत फ्यामिलीमा नहुनु, एकदमै दुःख छ त्यहाँ।
हस्, नमस्कार, मेरो नाम पूर्ण चलाउने, मेरो घर अछाम जिल्ला, मेरो कर्मथलो जापान। म सुदूरपश्चिम समाज जापानको अध्यक्ष भएर काम गरिरहेको छु। हामी सुदूरपश्चिमलाई केही गर्न चाहन्छौँ। सुदूरपश्चिमको संस्कृति, सुदूरपश्चिमको पर्यटन, सुदूरपश्चिमका धार्मिक स्थलहरूलाई हामी नेपालमा मात्र होइन विदेशमा पनि त्यसको प्रचार प्रसार गर्न चाहन्छौँ र हामीले गरिरहेका पनि छौँ। हामी अहिले जापानमा पर्यटन सम्बन्धी केही काम गर्नु पर्यो, पर्यटन सम्बन्धी कुनै सेमिनारहरू आयोजना गर्नु पर्यो भने सुदूरपश्चिम समाज जापानको सहयोग चाहिन्छ भन्ने खालको एउटा छाप हामीले जापानमा पारेका छौँ। हामी बेला बेला त्यस्ता खालका कार्यक्रमहरू पनि गर्दै आइरहेका छौँ। म जापानमा बस्न थालेको झन्डै 10 वर्ष हुन थाल्यो। अहिले म वर्किङ भिसा, काम गर्ने भिसामा छु र अहिले त्यहाँ सानो एउटा व्यवसाय पनि गरिरहेको छु। म जापान जाने विद्यार्थीहरूलाई के चाहिँ भन्न चाहन्छु भने, तपाईँहरू जापानमा यदि पैसै कमाउनुको लागि जानुहुन्छ भने त्यो चाहिँ सोचेर जानुहोला। जापानमा विद्यार्थी भिसामा जाने अनि धेरै पैसा कमाउँछु, काठमाडौँमा अनि धनगढीमा नेपालमा घडेरी किन्छु, घर बनाउँछु भन्ने सोचले जानु भने चाहिँ तपाईँहरूको जुन त्यो योजना छ त्यो पुरा नहुन पनि सक्छ।
राइसल्ला धुपीका दाउरा बल्दा धमस्कार साझा मञ्च शून्य जति सबकी नमस्कार। को होला बोलाउने म कि गोरु गमाजको, यति माया क्या लाग्दो हो सुदूर समाजको। परदेशमा बस्ने हामी सबै सुदूरवासी, सुदूरकीलाई जम्मा भयौँ सबै हाँसी हाँसी। दर्शन नमस्ते जदौ, म लक्ष्मण अधिकारी, भूतपूर्व अन्तर्राष्ट्रिय कबड्डी खेलाडी, घर आड बजाङ मस्ट 3 अधिकारी गाउँ, यहाँ भाउर मोहन नगर, वडा नम्बर 7 हल्दुखाला हो। अहिले म युएको आबुधाबीमा बस्दो छु। म युए सुदूरपश्चिम सेवा समाज युएको सल्लाहकार। सुदूरपश्चिम सेवा समाजले गौरा, भुवो, माघी, विशु बनाउने अर्या छ। हाम्रो बोली भाषा संस्कृतिको जगेरा गर्ने काम अर्या छ। तिमी जै जै ठाउँमा छौ, 4-5 जना जम्मा भयो भने, 8-10 जना जम्मा भयो भने, गौराको बेला गौरै नबनाउन सके पनि देउडासम्म त लाया भन्ने एउटा हामीले यसो सम्पर्क गर्यो भने त, अहिले झिक्कै ठाउँमा अमेरिकामा पनि देउडा खेलिया देख्या, अब कतारमा, मलेसियामा, मकाउमा त कार्यक्रमै पनि गर्यो होइन। पुराना बुढापाका बाबु बाजाको देखि चलिआएको चलन आफ्नो बोली भाषालाई अब हाम्रा नयाँ पुस्तालाई जो अहिले पश्चिमी संस्कृतिबाट एकदमै प्रभावित भएका छन् तिनलाई हाम्रो पुरानो संस्कृतितिर कसरी यो सकारात्मक सोच राखेर तिनलाई त्योतिर मन फर्काउनु त्यो गर्ने, यो हामीले यो समाजले गर्ने छ भन्ने सोच राखेको छ भने चाहिँ, म खेलाडी भएको नाताले यो समाजले अहिलेसम्म हाम्रो खेलकुदतिर र खेलकुद विभाग बनाई त्यसो केही गरेको छैन। योतिर पनि सुदूरपश्चिमलाई विकासै मात्र गर्नुभन्दा पनि अनुशासन र एउटा सभ्य नागरिक बनाउन खेलकुदले पनि धेरै ठुलो भूमिका निभाउँदछ। म अहिले भर्खरै गाउँमा आउँदाखेरि यति नराम्रो अवस्था देख्या, गाउँमा सानो 14-15-16 वर्ष केटाहरू पनि बेलुकतिर चौरामा घुम्ने, दोकान दोकानमा जाने, अनि अब तास खेल्ने, रक्सी खाने, चरस खाने, बिडी चुरोट खाने, यति नराम्रो भयावह अवस्था देख्या। उहिले हामी नानो बाहा फुर्सद हुँदै फुटबल खेल्न, बल खेल्न, क्रिकेट खेल्न जाँदैछौँ, अहिले के त्यो खेल चाहिँ गाउँमा छैन। अहिले यसले खेलकुदतिर पनि हाम्रो समाजले हेरोस् यो नयाँ समितिले भन्ने म अनुरोध गर्दछु।
हस्, हजुर, अब हामी कार्यक्रमको झन् झन्डै अन्त अन्ततिर छौँ, हामीसँग 2-3 जना मात्रै वक्ताहरू हुनुहुन्छ। श्रोता, तपाईँ सुदूरपश्चिमको आवाज दिने सिलमसँगै कञ्चनपुरको नागरिक एफएम र बैतडीको सौगात एफएमबाट कार्यक्रम साझा मञ्च सुनिरहनु भएको छ। आज हामी सुदूरपश्चिम जलमथलो भएर विश्वका विभिन्न देशमा आफ्नो क्षमता प्रदर्शन गरिरहेका व्यक्तित्वहरूसँग बहस गरिरहेका फेरि म तपाईँ सहभागीहरूमै आउँछु।
मेरो नाम नारायण चन्द, मेरो जन्मस्थल बैतडी, अहिले बसोबास मोहनगर कञ्चनपुर। हामीले सुदूरपश्चिमको लागि सेवामूलक होस् वा आफ्नो पर्सनली व्यापारमूलक काम होस् अथवा पर्सनली कुनै पनि आफ्ना भविष्यका कुनै योजना हुन् ती सोचेर सम्झेर र हामीले कुनै पनि क्षेत्रमा काम गर्दाखेरि टिम वर्क गरेर जाने आयो भने हामी आफ्नो फ्युचर प्लानलाई पूर्व तयारी गरेर अगाडि बढ्यौँ भने अवश्य पनि हामी सफल हुनेछौँ।
मेरो नाम परमानन्द भट्ट, मेरो जन्म घर बैतडी जिल्ला महारुद्र गाविस वार्ड नम्बर 7 हतरङ्गा। अहिले म विगत 13 वर्षदेखि कतारमा कार्यरत छु र विकासको कर्ममा कतारको गतिलाई हेरेर यहाँ हाम्रो देशको यो हराभरा ठाउँलाई देख्दाखेरि कतिपय दुःख लागेर आउँछ। हामी आफैमा पनि कमजोरी हो। प्रत्येक समाजमा मैले सामाजिक प्रचारकको क्षेत्रमा काम गर्दा देखेका कुराहरूदेखि लिएर अहिलेसम्म पनि हाम्रो ठाउँ समाजका हाम्रो आफ्नै घर कामका लागि पनि हामी गरिदिँदैनौँ। नजिकको चिया पसलमा गएर तास खेलिदिने, क्यारम बोर्ड खेलिदिने र हाम्रो यो अमूल्य समयलाई हामी त्यसै खेर फालिरहेका छौँ भने त्यसबाट आउने प्रतिफल पनि हामीले भोगिरहेका छौँ। र अहिलेको यो विभिन्न तथ्याङ्कले देखाएको कुपोषणका कुराहरूले गर्दा हाम्रो भोलिको भविष्यको जेनेरेसन कस्तो आउने भन्ने कुराको दुःखको विषय छ। र हामी सम्पूर्ण कृषिमा आधारित छौँ, तर हाम्रो कृषिको हिसाबमा हेर्ने हो भने फलफुलदेखि तरकारीदेखि हाम्रो छिमेकी राष्ट्रबाट ट्रकका ट्रक लोड भएर आइरहेछन्। हामीले कहिले पठाउन सक्ने ट्रकका ट्रक विदेशमा, भारतमा? यो एउटा हामीले स्वव्यवसायिक गर्नुपर्छ र यसको लागि अहिले नवनिर्वाचित हाम्रो अन्तर्राष्ट्रिय शुभ सेवा समाजले पनि पहल गर्नुपर्छ।
हस्, धेरै धेरै धन्यवाद। हामी
नमस्कार, मेरो नाम नरेश प्रसाद जोशी, मेरो घर डोटी, हालको बसाइ अत्तरियामा। सुदूरपश्चिम सेवा समाज कतारको कोषाध्यक्ष, एनआरएनए एनसिसी कतारबाट प्रदेश नम्बर 7 संयोजक पनि हो म। हामीले केही सहयोग पनि गरेका छौँ। म केही मात्र यहाँ भन्न चाहन्छु। लम्कीचुवा नगरपालिकाका प्रेमलाल जैसे मृगोला पीडितलाई 1,00,000 सहयोग गरेका थियौँ। सोनु सिन्हाललाई हामीले इन्डियामा हुनुहुन्थ्यो, दुइटै मृगला फेल 1,00,000 प्लस हामीले सहयोग गरेका छौँ। मुटु रोगी खड्ग विष्टको आमा, हाम्रो केन्द्रीय सदस्य खड्ग विष्टको आमालाई 50,000 सहयोग गरेका थियौँ। दार्चुला बाढी पीडितलाई पनि सहयोग गरेका थियौँ। पुरन बासमा अस्ति बित्नु भएको विमल धरती मगरको लास हाम्रै केन्द्रीय सदस्य सुरज नायक सरले हाम्रै पहलमा एमबिसीमा गएर यहाँसम्म पुर्याएका छौँ। अनि विदेशमा मृत्यु भयो भने कति अप्ठ्यारो हुन्छ लास पठाउन, त्यो धेरै अप्ठ्यारो हुन्छ।
हस्, धेरै धेरै धन्यवाद नरेशजी। हामी कार्यक्रमको अन्तमा छौँ। समाजका नवनिर्वाचित अध्यक्ष हुनुहुन्छ, तपाईँको नेतृत्वको कार्य समितिलाई कसरी डोर्याउनुहुन्छ? खास गरी सुदूरपश्चिममा लगानी मैत्री वातावरण बनाउन, उनीहरूलाई सुदूरपश्चिममा लगानीका लागि प्रोत्साहित गर्न,
यो अन्तर्राष्ट्रिय नेपाली सुदूरपश्चिमली समाज जो गठन भएको छ, नयाँ कार्य समिति चयन भएको छ, यसको प्रमुख भूमिका के हुनेछ भने विश्वास दिलाएर विभिन्न क्षेत्रमा भनेपछि जस्तो बौद्धिक विवेक भएका, आर्थिक सुसम्पन्न भएका मान्छेहरूलाई हामीले एउटा मात्रै काम के गर्नु छ भनेपछि आफ्नो प्रतिको इमान्दारिता सुदूरपश्चिमको लागि लगानीको लागि एउटा अवसर र एउटा विश्वास हामीले दिलाउन सक्यो भनेपछि गर्न सक्ने थुप्रै कार्यहरू छ। अस्तिको कुराहरूमा हाम्रै गोपीदाईले भन्नुभएको थियो, एउटा भिजन मात्रै भयो भने, तपाईँको सोच मात्रै भयो भनेपछि, लगानीकर्तालाई हामीले भित्राउन सक्यो भनेपछि, एउटा मात्रै तपाईँको विश्वास दिलाउन सक्यो भनेपछि सम्भावना त थुप्रै छ। त यता त्यो विश्वास मात्रै नदिलाउन सकेर मात्रै हामीहरू अहिलेसम्म पछाडि बढेका छौँ। र यो अन्तर्राष्ट्रिय सुदूरपश्चिमी समाजले यो विश्वास दिलाउनको लागि एउटा अहम भूमिका खेल्नेछ। सबैभन्दा पहिले हामीहरूको एउटा कार्ययोजना बन्छ, त्यसपछि कुन सेक्टरमा, कुन फिल्डमा हामीले लगानी गर्दा छोटोमा छिटो भन्दा पनि लामोमा दीर्घकालीन योजना हामीहरूले लगेर गयो भनेपछि पैसा आउनु नै पर्छ भनेपछि सबैले लगानीकर्ताहरूले भनेपछि इन्भेस्टमेन्ट गर्यो भनेपछि त्यसको आउटकम पनि लिने सबैको सोच नै हुन्छ। र त्यो आउटकम हामीहरूले कति समयमा के कसरी दिन सक्ने त्यसको लागि एउटा विश्वास दिलाएर एउटा दीर्घकालीन योजना हामीले तयार पार्नेछौँ र यसको छिट्टै हामीले भनेपछि घोषणा पनि गर्नेछु।
हस्, धेरै धेरै धन्यवाद। श्रोता, तपाईँ दिनेश एफएम सँगै कञ्चनपुरको नागरिक एफएम र बैतडीको रेडियो सौगातबाट कार्यक्रम साझा मञ्च सुनिरहनु भएको छ। आज हामी सुदूरपश्चिम जन्मथलो भएर विश्वका विभिन्न देशमा आफ्नो क्षमता प्रदर्शन गरिरहेका व्यक्तित्वहरूसँग बहस गरिरहेका छौँ। हामी बहसको अन्तिम खण्डमा छौँ। अब हामीले देउडाका कुरा, संस्कृतिका कुरा पनि गऱ्यौँ। हामी केही बेर डेउडा खेल्छौँ हाम्रै परिसरमा र हामी त्यो डेउडा खेले लगत्तै कार्यक्रम समापन गर्छौँ।
केलाडी का पात दिनेश एफएम 7 परदेशीको भेटघाट भयो, दिनेश एफएम 7
परदेशीको भेटघाट भयो, दिनेश एफएम 7
जोडी दुबई हात, श्रोता सबके नमस्कार, जोडी दुबई हात
श्रोता सबके नमस्कार, जोडी दुबई हात।
ताजो छ कि गात निका छौ कि सबै जना ताजो छ कि गात
ताजो छ कि गात निका छौ कि सबै जना ताजो छ कि गात
लाल जाडी काकेला हात्तीले मचर काइ लैग्यो लाल जाडी काकेला
लाल जाडी काकेला हात्तीले मचर काइ लैग्यो लाल जाडी काकेला आफ्नै भाषा बेस यति प्यारो क्या लाग्दो हो आफ्नै भाषा बेस
अझ पन आउली सुदूरको माया मानी अझ पन आउली
फेरि पन आउली सुदूरको माया मानी फेरि पन आउली
छाडेर कहाँ जाउली सुदूरैका चेला चेली छाडेर कहाँ जाउँ
छाडेर कहाँ जाउली सुदूरका चेला चेली छाडेर कहाँ जाउली
सक्दो सेवा लाउली सुदूर समाज गठन भयो सक्दो सेवा लाउली
सक्दो सेवा लाउली सुदूर समाज गठन भयो सक्दो सेवा लाउली
धेरै धन्यवाद लक्ष्मण अधिकारीज्यूलाई हस्त आजको बहस यति नै यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया पठाउन सक्नुहुन्छ हाम्रो ठेगाना हो दिनेश एफएम 93.8 मेगाहर्ज उत्तर भेडी कैलाली बहसमा सहभागी भइदिनु भएकोमा अन्तर्राष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजका नवनिर्वाचित अध्यक्ष धनबहादुर बलायर सहितका सम्पूर्ण पदाधिकारी सहभागी सबैलाई धेरै धेरै धन्यवाद दिनेश एफएम सँगै बैतडीको रेडियो सौगात र कञ्चनपुरको नागरिक एफएम सुनिरहनु भएका श्रोतालाई पनि धन्यवाद दिँदै आजको कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस् नमस्कार।